नमस्कार, सामुदायिक रेडियो नारायणी एफएम 103.8 मेगाहर्ज र इन्टरनेट अनलाइनको www.radionarayani.org.np एकैसाथ प्रसारण भइरहेको बिहान 5:30 बजेको नारायणी समाचारमा साथी माधुरीसँगै नीरजको तपाईँलाई स्वागत छ। आज मिति 2078 साल जेठ 2 गते आइतबार, तदनुसार इस्वी सन 2021 मे 16 तारिक चतुर्थी तिथि, आज शङ्कराचार्य जयन्ती। नारायणी समाचारको सुरुमा प्रमुख खबरका शीर्षकहरू।
सामाजिक सञ्जाल र मिडियामा तनाव कम गर्ने खालका सकारात्मक खबर प्रवाह गर्न सुझाव।
सञ्चार माध्यमले विभिन्न डाक्टर्स होइन, विभिन्न चिकित्सकको परामर्शहरू इत्यादि कुराहरू पनि सम्प्रेषण गरिदिनु पर्यो।
निषेधाज्ञामा निशुल्क भोजन गराउने सङ्घ संस्थालाई वीरगञ्ज महानगरपालिकाद्वारा खाद्यान्न प्रदान।
वीरगञ्जको बाइपासमा रहेका बढी बनाउने कारखानालाई सिलिन्डर फिर्ता गर्न आग्रह।
र वीरगञ्ज भन्सारमा पनि कोरोनाको असर, वैशाखमा लक्ष्यभन्दा 2.5 अर्ब कम राजस्व सङ्कलन।
का भइल बिमला, आजकल तु ज्यादा बोलबे ना करेलु, उदास लौकेलु।
का कही दिदी, ठीक से नींद भी ना लागेला, मुड़ी भी भारी होता, खाए के मन भी ना लागेला, आ केहू से बोले के मन भी ना लागेला, काहे नु डर भी लागेला, हाथ में कोनो काम भी नहीं खे, कहा भइल का भइल।
ए हे त ई बात बा बहिन, एसन लक्षण त कभी कभार मन आ परिस्थिति के तालमेल ना मिलेला तबे हो सकत बा। एसन स्थिति लंबा समय तक रह जाए त विभिन्न शारीरिक आ मानसिक समस्या भी आ सकत बा बहिन। ओइसे एसन भइला पर तुरंत मनोविमर्श सेवा लेहली। अभी तरंगिनी फाउंडेशन 24 घंटा फोन करके एसन सेवा ले सके वाला व्यवस्था मिलौले बा, जेमे फोन कैला पर पैसा ना लागेला और अनुभवी मनोविमर्शकर्ता के सेवा मिलेला। वैसे तू 1660120004 में तुरंत फोन करके अपन बात कह द। और सुन, ओ तरे जवन बात तू कहबू वो बात गोप्य रहेला, वैसे डराए के ना पड़ी।
अपन मानसिक स्वास्थ्य के ख्याल कर जाऊँ आ स्वस्थ रह जाऊँ, जनहित के खातर महिला तथा बाल बालिका, ज्येष्ठ नागरिक मंत्रालय, यूएनओ मन आ तरंगिनी फाउंडेशन नेपाल।
विश्वासिलो छ यो हाइटे, भरोसा यसुमा हाइटे, बलियो छ यो हाइटे, सुरक्षित छ यो हाइटे, बढ्दै छ अगाडि हाइटे, चिनारी देशको हाइटे, सर्वगुणले सम्पन्न छ, विशेषता यही हो यसुको हाइटे 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 हाइटे।
हर एक निर्माण मजबूती को प्रमाण हाईटेक ओपीसी सीमेंट।
नारायणी एफएम 103.8 मेगाहर्ट्ज।
अब समाचार विस्तारमा। कोभिड 19 को महामारीले पूरा विश्व नै अहिले आक्रान्त छ। नेपालमा पनि कोभिड 19 को संक्रमणले स्थिति भयावह बन्दै गएको छ। अस्पतालमा बेड र अक्सिजन नपाएर मानिसको मृत्यु भइरहेको छ। यस्तो त्रासदीपूर्ण अवस्थामा अस्पतालहरूमा अक्सिजनको कमी रोइकराई गराइरहेका बिरामीका आफन्त लास जलाइरहेका हृदय विदारक दृश्य र भिडियोहरू आजभोलि सोसल मिडिया र सञ्चार माध्यममा छ्यापछ्याप्ती आइरहेका छन्। यस्ता भिडियो, तस्विर र समाचारले हरेक व्यक्तिको मन र मस्तिष्कलाई अझ झन अस्थिर र त्रसित बनाइदिएका छन्। पीडामा झन पीडा थपिदिएका छन्। त्यसैले कतिपयले फेसबुक जस्ता सोसल मिडिया र हृदय विदारक भिडियो र तस्विर सहितका खबर प्रसारण गर्ने टेलिभिजन चलाउन र हेर्ने छाडिदिएका छन्। कोरोनाको भयावह महामारीले आतंकित बनाएको यो त्रासदीपूर्ण माहौलमा सञ्चार माध्यमले पनि कस्ता खालका समाचार प्रसारण गर्दा त्यसले समाजमा कस्तो खालको प्रभाव पार्ने हो, यो कुरामा विशेष ध्यान दिन जरुरी छ। सहकर्मी समीना रञ्जित कारको रिपोर्ट।
महामारीमा लगाइएको पाबन्दीका कारण आम मानिसहरू सामान्य जीवन जिउन पाइरहेका छैनन्। मानिसहरू घरभित्रै बस्न बाध्य छन्। यो समयमा मानिसहरू आफ्नो बढी समय टेलिभिजन तथा सोसल मिडियामा धेरै हेरेर बिताउँछन्। टेलिभिजन तथा सोसल मिडियामा देखिने कोरोना सम्बन्धी समाचार वा कुनै पनि जानकारीले उनीहरूको दुःख अझै गहिरो बन्दै जाने र मानसिक तनाव बढ्न जाने विज्ञहरूको ठम्याइ छ। सोसल मिडियाहरूले समाचार प्रसारण गर्दा नकारात्मक भन्दा सकारात्मक कुराहरूलाई बढी प्राथमिकता दिनुपर्ने बताउनुहुन्छ शिक्षक दिगम्बर थापा।
संचार माध्यमले चाहिँ विभिन्न डक्टर्स होइन विभिन्न चिकित्सकको परामर्शहरू इत्यादि कुराहरू पनि सम्प्रेषण गरिदिनु पर्यो, के कारणले कसरी ठिक हुन्छ, घरेलु औषधि के हो, होइन हामीले चाहिँ कस्ता किसिमका कामहरू गर्नु पर्यो, घर बस्दा यो समयको बेलामा कसरी चाहिँ हामीले चाहिँ आफ्नो दिमागलाई चाहिँ एउटा कुनै चिज सृजनशील कार्यमा लगाउने, यस्ता किसिमका पनि अन्तर्वार्ताहरू छापेर यस्ता किसिमका क्रिएटिभ कुराहरूलाई अगाडि बढाएर यदि गर्ने हो भने धेरै हदसम्म जनमानसबाट सकारात्मक सोच जान्न सक्छ।
समाचारहरू हेर्ने पढ्ने मानिसहरू विभिन्न खाले मानसिक अवस्थाका हुन्छन्। हामी बारम्बार जुन कुरालाई हेर्छौँ र पढ्छौँ त्यो कुराले हाम्रो मस्तिष्कमा प्रत्यक्ष असर गरिरहेको हुन्छ। जुन मानिसहरूमा संक्रमण कम छ र घरमै स्वास्थ्य लाभ गरिरहेका हुन्छन् उनीहरूलाई यस्तो नकारात्मक माहौल तथा त्रासदीपूर्ण समाचारहरूले निको हुनमा सहयोग गर्दैन, बरु अझै उसमा मानसिक पीडा थप्ने काम गर्छ। मिडिया तथा सोसल मिडियामा सधैँ यस्ता डरलाग्दा समाचार आउँदा यसले हाम्रो मानसिक अवस्था झनै कमजोर हुन थालेको छ। सोसल मिडियामा आउने समाचारहरू अरूलाई प्रोत्साहित गर्ने खालको हुन जरुरी छ। पत्रकार चन्द्रकिशोर,
घरमै बसेर आइसोलेसनमा छन् वा थाहा नभएर पनि पिसीसँग मिल्दोजुल्दो समस्यासँग जुझिराखेका छन्, त्यस्तो अवस्थामा हामीले डक्टरको सुझावहरू लिने, त्यस्तै खालका समस्याबाट गुज्रेका जो घरमै बसी बसी केही सजगता र केही औषधिहरूको पालना गर्दै स्वस्थ भए तिनका अनुभवहरू हामीले सेयर गर्यौँ भने जो त्यस्तै मिल्दोजुल्दो समस्यासँग जुझिरहेका छन् वा एकान्तवासमा छन् आइसोलेसनमा छन् उनले पनि आफूलाई आत्मबल पाउँथे र आफूलाई पनि सोही अनुरूपका खानपान रहनसहन र हेरचाहको लागि उनलाई एउटा आत्मबल प्राप्त हुन्थ्यो।
विज्ञका अनुसार लगातार नकारात्मक समाचार तथा सूचनाहरू हेरिरहँदा मानिसको शरीरमा तनाव पैदा गर्ने प्रणाली सक्रिय हुन्छ। यसले व्यक्तिलाई हाइपर अरोजल अर्थात् उच्च उत्तेजनाको अवस्थामा पुर्याउँदछ। विज्ञका अनुसार विद्यमान अवस्थामा सबै मानिसहरू चिन्ता तथा तनावबाट घेरिएको अवस्थामा छन्। यस्तो महामारीको समयमा सकारात्मक सूचना दिने समाचार प्रसारण गर्दा यसले मानसिक तनाव त कम गर्छ नै साथै यो विकराल परिस्थितिसँग लड्न हौसला पनि प्रदान गर्छ। सामाजिक अभियन्ता ओम प्रकाश सराफ,
खास गरी कोरोना कालमा खालि मान्छे मरेको पोस्ट गर्ने, खालि श्रद्धाञ्जली हाल्ने, अस्पतालमा बेडै पाएन लेख्ने, अस्पतालमा उपचारै घरु भइरहेको छैन यस्तो खालि मात्रै लेख्ने, लासै लास फालिएको छ, जलाउने ठाउँ पाएको छैन खालि यस्तै पोस्टहरू गरिराख्ने, यो कसैले वास्तवमा लागेको छ भने त्यो मान्छेले त्यस्तै किसिमको खालि मरेको न्युज हेऱ्यो भने त्यो पनि डर त्रासमा बाँध्छ। जो निको भएर निस्किराखेको छ त्यसको कुराहरू हामी बाहिर ल्याइरहेका छौँ, धेरैजना निको भएर पनि गइराखेको छ, यो कुराहरू पनि बाहिर आउँछ, यसरी गरिदिँदाखेरि पनि एउटा सहयोग हुन्छ।
मिडियाहरूको पनि आफ्नो नैतिक जिम्मेवारी हुन्छ, तथापि सोसल मिडियाहरूमा फैलिने अफवाह र गलत सूचनामाथि नियन्त्रण कायम गर्न सजिलो भने पक्कै छैन। त्यसैले यस्तो अवस्थामा सबैले आफ्नो स्तरबाट समाधानको उपाय खोज्नुपर्ने भएको छ। जसरी हाम्रो खानपान तथा पोषणको तालिका हुन्छ, त्यसै गरी हामीले ध्यान दिनुपर्ने कुराहरूको पनि तालिका बनाउन आवश्यक छ।
समस्याग्रस्त यो समयमा तनाव कम गर्नका लागि हामीसँग धेरै विकल्प पनि छैनन्, किनकि महामारीका बेला लागेका प्रतिबन्धका कारण हामी घर बाहिर निस्किन पाएका छैनौँ, आफ्ना आफन्त र साथीभाइसँग भेटघाट गर्न पाएका छैनौँ। यस्तोमा मानिसहरू टिभी तथा सोसल मिडियामा धेरै निर्भर हुनु परेको छ। तर मिडिया तथा सोसल मिडियामा सदैव कोरोना सम्बन्धी डरलाग्दा समाचार आउँदा मानसिक अवस्था झनै कमजोर हुन थालेको बताइएको छ। यस्तो महामारीको समयमा मिडिया तथा सोसल मिडियामा आउने समाचारहरूलाई कति प्राथमिकता दिने र त्यसबाट हुने तनावलाई कम गर्न के गर्नुपर्छ भनेर मानसिक रोग विशेषज्ञ डाक्टर भरत गोइतेसँग सहकर्मी समिना रञ्जितकारले संक्षिप्त कुराकानी गर्नुभएको छ।
अहिले जुन यो सोसल मिडियाहरूमा, यो टिभीहरूमा, रेडियोहरूमा जहाँ पनि कोरोनाको बारेमा न्युजहरू आइरहेको हुन्छ होइन, अब दिनरात त्यही कुरा हेर्दाखेरि, त्यही कोरोनाको बारेमा सुन्दा सुन्दै, न्युजमा पनि त्यही हेर्दा हेर्दै मान्छेमा अलिकति मानसिक तनाव बढ्दै गएको देखिएको छ अहिले। यसबाट चाहिँ अब कसरी आफूलाई टाढा राख्ने?
यसमा चाहिँ कस्तो छ भने हामीले न्युज त आइ नै रहन्छ, न्युज भएको घटनाहरू पनि छ होइन, त्यो सत्य हो, तर हामीले सेलेक्टेड एउटा टाइम फ्रेमिङ गरेर चाहिँ सही न्युज नै सुन्नुपर्छ। न्युजहरू चाहिँ धेरै गलत गलत पनि न्युज आएका छन् र मैले भन्ने गरेछ सही पोर्टल न्युज चुज गर्नु पर्यो। न्युज एउटा टाइम दिनमा एकपटक या दुई पटक मात्रै चाहिँ न्युज पढ्नु पर्यो या सुन्नु पर्यो, त्यसमा पनि अथराइज न्युज मात्रै, अथराइज पर्सनसँग या अथराइज पत्रिकामा या अथराइज व्यक्तिले प्रवाह गरेको न्युज मात्रै पढ्नु पर्यो। त्यो चाहिँ एउटा न्युजको मेसेज त चाहिन्छ, तर मेसेज चाहिँ अब त्यो आर्यतालमा चाहिँ सबै सोसियल मिडियामा भएको मेसेजहरू त्यसरी चाहिँ पढेर हामीलाई चाहिँ नकारात्मक असर पर्छ जस्तो लाग्छ मलाई।
तपाईँको विचारमा यो सोसियल मिडियाले पनि जुन न्युजहरू दिन्छ नि त्यो न्युजलाई चाहिँ कसरी दिँदाखेरि चाहिँ अलिकति त्यसले नकारात्मक असर पार्दैन जस्तो लाग्छ?
सबभन्दा पहिले अब न्युज त हामीले अब कसले कसरी लेख्छ भन्ने कुरो चाहिँ अलिकति भन्न गाह्रो छ, तर सुन्ने व्यक्ति पढ्ने व्यक्तिले नै न्युज चुज गरेर नै पढ्नु पर्यो र फ्रिक्वेन्सी कम गर्नु पर्यो न्युजमा चाहिँ, दिनमा एकपटक या एउटा टाइम फ्रेम बनाएर चाहिँ त्यसरी सुन्नु पर्यो र प्रवाह गर्ने व्यक्तिहरूले पनि एउटा पोजिटिभ न्युज बढी राख्नु पर्यो नेगेटिभ न्युज भन्दा।
हजुर,
जसरी हामीले अहिले न्युज हेर्छौँ, अहिले अब 4,000-5,000 व्यक्ति चाहिँ अहिले कोरोना नेगेटिभ भएर या अस्पतालमा भर्ना गएकाहरू चाहिँ भएकाहरू चाहिँ छुट्टीमा भएछन्, त्यहाँबाट व्यक्ति राम्रा हुँदैछन्, नयाँ केसहरू संक्रमण कम हुँदैछ, डेथ रेट पनि घट्दैछन्, सरकारले पनि अहिले अनलाइन भ्याक्सिनको लागि चाहिँ न्युज प्रवाह गरेको छ, पोजिटिभ कुरा हो, हामी फर्म भर्दैछौँ। यो अहिलेसम्म भ्याक्सिन लगाएको मध्यमा कुनै पनि व्यक्तिको अहिले चाहिँ मोर्टालिटी भएको छैन, जबकि सिङ्गल भ्याक्सिन लगाएकोमा 40% र नलगाएकोमा चाहिँ अलिकति बढी मोर्टालिटी देखिएको छ। भनेपछि भ्याक्सिन लगाउन नै अहिले सबभन्दा बेस्ट उपाय हो। न भ्याक्सिन लगाउने बेलासम्म हामीले सरकारले भनेको हामीले नियम पालना छन्, डाक्टर सबहरूले भन्दै हुनुहुन्छ सोसियल डिस्टेन्सिङ मेन्टेन गर्नु पर्यो, डेली व्यायाम गर्नु पर्यो, मानसिक रूपले पनि हामीले आफ्नो हौसलालाई बुलन्द राख्नु पर्यो। पिसिआर पोजिटिभ भइसकेकोहरूलाई पनि कोरोनाले गर्दा मान्छेलाई कम्प्लिकेसन नै हुन्छ र मान्छे मर्छन् नै भन्ने चाहिँ खास त्यस्तो केही पनि छैन, हामी हौसला राख्यो भने चाहिँ हामी दुम्मै जित्न सक्छौँ त्यसमा, र त्यसले नै हाम्रो प्रतिरोधात्मक क्षमता हाम्रो इम्युनिटीलाई चाहिँ बुस्ट अप गर्छ।
अहिले त लकडाउन छ, अब घरबाट बाहिर पनि कतै जान मिल्दैन, घरैमा बस्ने हो, अब घरमा बस्दा पनि त्यही टिभी त्यही रेडियो सोसियल मिडियामा पनि त्यही कुराहरू आउँदा आउँदा मान्छे अझै त्यो हेर्दा हेर्दै झन् मानसिक तनाव पुग्छ। अब त्यो तनाव मुक्त हुनको लागि नै हामीले घरमै चाहिँ के कामहरू गर्न सक्छौँ?
हामी आफ्नो एउटा रुटिन बनाउनु पर्यो, बिहानदेखि बेलुकासम्म हामी के गर्ने, कतिपल्ट न्युज सुन्ने र कुन चाहिँ अथराइज न्युज मात्रै सुन्ने हो, र कुनै किसिमको कन्फ्युजन भयो भने हामीले वाट्सएपमा हाम्रो सबै डाटाहरूले दिनुभएको छ आफ्नो नम्बरहरू, उहाँहरूलाई चाहिँ वाट्सएपमा सोध्न सकिन्छ, र चाहिँ इन्टरनेट खोलेर त्यसमा चाहिँ हजारवटा न्युज, त्यो समुद्र जस्तो चाहिँ समुद्रमा माछा मार्न खोजे जस्तो चाहिँ जाल खाल्नु हुँदैन, र रेगुलर व्यायाम गर्नु पर्यो, प्रोटिन भएको कुराहरू चाहिँ बढी खानु पर्यो, जसरी माछा मासु अब छ भने सम्भव, अन्डा छ भने होइन भने दाल त कमसेकम छ, दाल भात सब्जी खानु पर्यो, र केही व्यक्तिहरूलाई अब आत्तिएर घबराएर चाहिँ अहिले नसा पनि खाने अब त्यो चिरोटहरू रक्सीहरूले गर्दा पनि मन शान्त हुन्छ, अलिकति दिमाग शान्त हुन्छ भनेर पनि एउटा गलत सोचहरू छ भने सुनेको छु मैले कतै कतै, त्यो पनि एकदमै गलत हो, त्यो त्यस्तो किसिमको डर हटाउनलाई चाहिँ नसा सेवन कहिले गर्नु हुँदैन, र रेगुलर एक्सर्साइज गर्नु आफू पनि बच्चाहरूलाई पनि परिवारका सबै मेम्बर्सहरूलाई पनि, र प्रशस्त आराम गर्ने हाइजेनिक कुरा हेल्दी कुरा घरमै बनाएका कुराहरू चाहिँ खाने, फलफुलहरू सागसब्जीहरू अलिक बढी खानु पर्यो, त्यसरी मलाई लाग्छ बेटर हुन्छ जबसम्म हामी यो कोरोनाको महामारीबाट मुक्त हुँदैनौँ तबसम्मलाई।
वीरगंज महानगरपालिकाले निषेधाज्ञामा निशुल्क भोजन बाँडिरहेका संघ संस्थाहरूलाई खाद्यान्न उपलब्ध गराएको छ। महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले कोरोना महामारी संक्रमणको साङ्लो तोड्नका लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञाका कारण समस्यामा परेका विपन्न गरिब परिवारलाई निशुल्क भोजन गराउँदै आएका संघ संस्थालाई खाद्यान्न उपलब्ध गराउनु भएको हो। महानगरपालिकामा निशुल्क भोजन गराउन चाहने संघ संस्थाहरूलाई खाद्यान्न व्यवस्था गर्ने प्रतिबद्धता गरे अनुसार उहाँले हिजो महानगर क्षेत्रमा निशुल्क भोजन गराउँदै आएका 4 संस्थालाई खाद्यान्न उपलब्ध गराउनु भएको छ। महानगर प्रमुख सरावगीले सानो पाइला संस्थालाई 28 बोरा चामल, 35 किलो दाल र 28 लिटर खानेतेल, इम्प्रुभिङ वीरगंज नामक संस्थालाई 7 बोरा चामल, 35 किलो दाल र 50 लिटर तेल हस्तान्तरण गर्नुभएको हो। त्यस्तै 100 ग्रुप्स नेपाल नामक संस्थालाई 125 किलो चामल, 25 किलो दाल र 21 लिटर खानेतेल तथा होटल रेलवे कटेजलाई 30 बोरा चामल, 2 बोरा दाल र 60 लिटर खानेतेल सरावगीले हस्तान्तरण गर्नुभएको हो। वीरगंज महानगरपालिकामा निषेधाज्ञा लागू भएपछि बिहान बेलुका जेलादारी गरेर छाक टार्ने गरिब विपन्नहरूलाई समस्या हुन नदिन साहिब दरबार सेवा संस्थान, रेलवे कटेज लगायतले 10 दिनदेखि निरन्तर निशुल्क भोजन गराउँदै आएका छन्। महानगरपालिकाले निशुल्क भोजन गराउन इच्छुक संघ संस्थालाई खाद्यान्न उपलब्ध गराउने घोषणा गरेपछि हिजो सानो पाइला 100 ग्रुप्स र इम्प्रुभिङ वीरगंजले पनि निशुल्क भोजनको व्यवस्था गराउन महानगरपालिकाबाट खाद्यान्न लिएका हुन्।
वीरगंजमा वैशाख महिनामा मात्रै 3,394 जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालामा वैशाख 1 गतेदेखि 31 गते अस्तिसम्म गरिएको परीक्षणमा 3,394 जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नारायणी अस्पतालको प्रयोगशालामा वैशाख महिनामा 5,939 जनाको परीक्षण गर्दा तीमध्ये 3,394 जनामा कोरोना संक्रमण भेटिएको अस्पतालका कोविड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो। तीमध्ये पर्सा जिल्लाका 2,615 जना संक्रमित रहेको डाक्टर दासले बताउनुभयो। वैशाख महिनामा नारायणी अस्पतालमा गरिएको परीक्षणमा संक्रमण दर 57.14% रहेको उहाँले जानकारी दिनुभयो। यस्तै वीरगंजमा वैशाख महिना महिनामा मात्रै कोरोना संक्रमणले 128 जनाको मृत्यु भएको छ। वैशाख 1 गतेदेखि वैशाख 31 गतेसम्म बेरगंजका केही अस्पतालमा गरी 128 जना संक्रमितको मृत्यु भएको हो। तीमध्ये पर्सा जिल्लाका 76 जना रहेका छन् भने बाँकी 52 जना अन्य जिल्लाका रहेको जिल्ला प्रशासन कार्यालय पर्साका कोविड सम्पर्क व्यक्ति विनय श्रीवास्तवले जानकारी दिनुभयो। बेरगंजमा अस्ति मात्रै पर्सा जिल्लाका 615 जनाको मृत्यु भएको थियो। यसैबीच वैशाख महिनामा मात्रै पर्सा जिल्लाका 540 जनाले कोरोनालाई जितेका छन्। वैशाख महिनामा अस्पताल र होम आइसोलेसनमा रहेका गरी 540 जना कोरोना संक्रमणबाट मुक्त भएको श्रीवास्तवले जानकारी दिनुभयो। अस्ति मात्रै 35 जना कोरोना संक्रमणबाट मुक्त भएको उहाँले बताउनुभयो। पर्सा जिल्लामा हाल 1897 जना सक्रिय संक्रमित छन्। तीमध्ये बिरगंजका विभिन्न अस्पतालहरूमा 380 जना संक्रमित अहिले उपचारार्थ छन्। हाल अस्पतालको एचडियूमा 196, आइसियूमा 144 र भेन्टिलेटरमा 40 जनाको उपचार भइरहेको श्रीवास्तवले जानकारी दिनुभयो। पर्सामा हाल 1517 जना संक्रमित आफ्नै घरको होम आइसोलेसनमा रहेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
बिरगंजमा कोरोना भाइरस संक्रमणका कारण हिजो थप 6 जनाको मृत्यु भएको छ। बिरगंजको नारायणी अस्पतालमा उपचाररत बिरगंज महानगरपालिका वडा नम्बर 15 भिसुवाका 62 वर्षीय पुरुषको हिजो अपरान्न 4 बजे मृत्यु भएको छ। वैशाख 26 गते अस्पताल भर्ना भएका ती पुरुषको त्यही दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। उपचारका क्रममा उनको हिजो अपरान्न 4 बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो। यस्तै नारायणी अस्पतालमै उपचाररत रौतहटको बङ्कुलकी 35 वर्षीय महिलाको हिजो बिहान 11:45 मृत्यु भएको छ। वैशाख 30 गते कोरोना संक्रमण पुष्टि भएपछि त्यही दिन नारायणी अस्पतालमै भर्ना भएकी ती महिलाको उपचारका क्रममा हिजो मृत्यु भएको नारायणी अस्पतालका डाक्टर दासले जानकारी दिनुभयो। यस्तै नारायणी अस्पतालमै उपचाररत बाराको बारागढी गाउँपालिका वडा नम्बर 2 का 41 वर्षीय पुरुषको पनि हिजो बिहान मृत्यु भएको छ। वैशाख 29 गते अस्पतालमा भर्ना भएका ती पुरुषको त्यही दिन एन्टिजेन विधिबाट परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो। उपचारका क्रममा उनको हिजो बिहान 11:05 मृत्यु भएको डाक्टर दासले बताउनुभयो। यस्तै बिरगंज हेल्थ केयर हस्पिटलमा उपचाररत पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर 2 की 65 वर्षीय महिलाको हिजो बिहान 8:30 मृत्यु भएको छ। वैशाख 26 गते कोरोना संक्रमण पुष्टि भएकी ती महिला वैशाख 27 गते बिरगंज हेल्थ केयर हस्पिटलमा भर्ना भएकी थिइन्। यस्तै नारायणी अस्पतालमै उपचाररत बाराको बेलहैया 5 का 25 वर्षीय पुरुषको हिजो बिहान 6:10 मृत्यु भएको छ। वैशाख 26 गते अस्पताल भर्ना भएका ती पुरुषको वैशाख 29 गते कोरोना परीक्षणको रिपोर्ट पोजिटिभ आएको थियो। यस्तै नारायणी अस्पतालमा उपचाररत पर्साको जगन्नाथपुर गाउँपालिका वडा नम्बर 6 का 86 वर्षीय पुरुषको पनि हिजो बिहान 2 बजे मृत्यु भएको छ। वैशाख 29 गते अस्पतालमा भर्ना भएका ती पुरुष वैशाख 30 गते उपचारका लागि अस्पतालमा भर्ना भएका थिए। यसअघि अस्ति मात्रै बिरगंजका विभिन्न अस्पतालमा गरी 16 जनाको मृत्यु भएको जिल्ला प्रशासन कार्यालय पर्साको कोविड सम्पर्क व्यक्ति विनय श्रीवास्तवले जानकारी दिनुभयो। कोरोना संक्रमणको दोस्रो लहर सुरु भए यता बिरगंजमा अहिलेसम्म कोरोना संक्रमणले 133 जनाको मृत्यु भइसकेको छ। तीमध्ये पर्साका मात्रै 78 जना र बाँकी 45 जना मृतक अन्य जिल्लाका रहेका छन्।
बिरगंज महानगरपालिकाले बिरगंजको गोपाल मण्डली धर्मशालामा सञ्चालनमा ल्याएको अस्थायी कोविड 19 अस्पतालबाट हिजो 6 जना डिस्चार्ज भएका छन्। हिजो 3 जना भर्ना भएका सहित अस्थायी कोविड अस्पतालमा जम्मा 24 जना संक्रमित रहेकोमा हिजो 6 जना डिस्चार्ज भएर गएको र 3 जनालाई रेफर गरिएपछि हिजो साँझ 5 बजेसम्ममा अस्थायी कोविड अस्पतालमा 18 जना रहेका छन्। 13 जना पुरुष र 5 जना महिला संक्रमितहरू अहिले अस्थायी कोविड अस्पतालमा उपचारार्थ रहेको बिरगंज महानगरपालिकाका स्वास्थ्यकर्मी रितेश जयसवालले जानकारी दिनुभयो।
पछिल्लो 24 घण्टामा नेपालमा कोरोना भाइरसका कारण 187 जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोनाले मृत्यु हुनेको सङ्ख्या 4856 पुगेको छ। मन्त्रालयका अनुसार पछिल्लो 24 घण्टामा देशभर 17971 पिसिआर र 577 जनाको एन्टिजेन परीक्षण गर्दा 8167 जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमितको सङ्ख्या 447704 पुगेको छ। पछिल्लो 24 घण्टामा 5455 जनाले कोरोना जितेसँगै निको हुनेको सङ्ख्या 333108 पुगेको छ। अहिले देशभर 109740 सक्रिय संक्रमित रहेका छन्।
बिरगंजको परवानीपुर स्थित अक्सिजन ग्यास उत्पादन गर्ने मधु ग्यास उद्योगले गाडी बनाउने बढी कारखानामा रहेका सबै ग्यास सिलिन्डरहरू जम्मा गर्न अनुरोध गरेको छ। उद्योगका सञ्चालक रामबाबु रौनियारले उद्योगबाट बिरगंजको बाइपास स्थित बढी कारखानाहरूमा ल्याइएका ग्यास सिलिन्डरहरू प्रतिमा चोकमा रहेको मेघराजजीको कबाडी पसलमा बुझाइदिन अनुरोध गर्नुभएको छ। उहाँका अनुसार अहिले बाइपास क्षेत्रमा खोलिएका गाडीको बढी कारखानाहरूमा करिब 60-70 सिलिन्डरहरू रहेका छन्। ती सबै सिलिन्डरहरू जम्मा गरेर अक्सिजन भर्न पाए यो महामारीमा केही राहत हुने भएकोले सबै बढी कारखानाका सञ्चालकहरूलाई सिलिन्डर बुझाइदिन उहाँले आग्रह गर्नुभएको छ।
यसैबीच बिरगञ्ज भन्सारले बिरगञ्ज महानगरपालिकालाई 100 सिलिन्डर पठाएको छ। सिलिन्डरको अभावमा कोरोना संक्रमितको उपचारमा समस्या भएपछि बिरगञ्ज भन्सारले हिजो बिरगञ्ज महानगरपालिकालाई 100 सिलिन्डर पठाएको हो। विगत 4-5 वर्षदेखि जाँच पास नभएर भन्सारको गोदाममा थन्किएका सिलिन्डर अहिलेको आपतकालीन अवस्थामा प्रयोग गर्न महानगरलाई पठाइएको बिरगञ्ज भन्सारका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिनुभयो। बिरगञ्ज महानगरले भन्सारको गोदाममा थन्किएका सिलिन्डर पठाएर संक्रमितको उपचारमा सहयोग गरिदिन भन्सारलाई आग्रह गरेको थियो। लामो समयदेखि गोदाममा राखिएका सिलिन्डरको गुणस्तर परीक्षण गरी प्रयोग गर्न भन्सारले महानगरलाई पत्रचार गरेको छ। कोरोना महामारी नियन्त्रणमा आएपछि फिर्ता गर्ने गरी महानगरले सिलिन्डर प्राप्त गरेको हो। कोरोना संक्रमित बढेपछि अक्सिजनको खपत भत्तै बढेको छ। स्थानीय उद्योगले अक्सिजन उत्पादन गरे पनि सिलिन्डरको अभावले भर्न पाएका छैनन्। 12 तथा पर्साका 3 अक्सिजन उद्योग उत्पादन गरे अक्सिजन उत्पादन गरे पनि सिलिन्डरको अभावले भर्न पाएका छैनन्। 12 तथा पर्साका 3 अक्सिजन उद्योगले दैनिक 1,500 सिलिन्डर अक्सिजन उत्पादन गर्ने गर्दछन्। नारायणी समाचारमा हामीसँग अझै बाँकी छ।
बिरगञ्ज भन्सारमा पनि कोरोनाको असर, वैशाखमा लक्ष्य भन्दा 2.5 अर्ब रकम राजस्व संकलन।
नारायणी एफएम सुन्दै रहनु होला।
यानी जौन हम है उ लौकीने ना, जौन हम लौकीने उ हम है ना। हमारी को अलग पहचान बा, जौन पहचान के पूरा दुनिया जानेला, और उ पहचान के बरकरार रखे में हमर साथ देला हर दिन हर शाम अमूल गोल्ड गंजी।
जौन अंदर फिट बा उ बाहर फिट बा।
100% कॉटन से बना गंजी कंफी जांगिया पेंटिंग
जी जी होजियारी कोलकाता के उत्कृष्ट उत्पादन अमूल गोल्ड
सभी दुकान में मिलेगा।
आयो है आयो
है ना, के आयो?
युवा युवतीहरुका लागि क्रिएटिव स्किल्स प्राली द्वारा निशुल्क तालिम आयो नि, जसमा ब्युटिसियन, टेलरिङ, बिल्डिङ इलेक्ट्रिसियन, एसी फ्रिज मेकानिक तालिम, प्लम्बर तालिम, जुनियर कम्प्युटर, मोबाइल रिपेयरिङ तालिम लगायतका तालिमहरू छन् नि।
हजुर, त 1 र 2 लागि तालिम सञ्चालन हुँदैछ। तालिम दक्ष प्रशिक्षकबाट सञ्चालन हुँदैछ। तालिममा निशुल्क खाजाको व्यवस्था छ। तालिम पश्चात रोजगारीमा सहयोग गरिने।
सम्पर्क क्रिएटिभ स्किल्स प्राली बिरगञ्ज पानी ट्याङ्की, फोन 051-530-225, मोबाइल नम्बर 98-029-30-225।
नारायणी एफएम 103.8 मेगाहर्ज।
नारायणी एफएमबाट प्रसारण भइरहेको नारायणी समाचारमा तपाईँलाई फेरि पनि स्वागत छ। यतिन्जेल हामीले प्रस्तुत गर्यौं
सामाजिक सञ्जाल र मिडियामा तनाव कम गर्ने खालका सकारात्मक खबर प्रवाह गर्न सुझाव,
निषेधाज्ञामा निशुल्क भोजन गराउने संघ संस्थालाई बिरगञ्ज महानगरपालिकाद्वारा खाद्यान्न प्रदान,
र बिरगञ्जको बाइपासमा रहेको बढी बनाउने कारखानाहरूलाई सिलिन्डर फिर्ता गर्न आग्रह।
अब बाँकी प्रसंग, कोरोना संक्रमणको महामारी र त्योसँगै लगाइएको निषेधाज्ञाका कारण बिरगञ्ज नाकाको अन्तर्राष्ट्रिय कारोबार प्रभावित हुँदा त्यसको प्रत्यक्ष असर भन्सार राजस्व असुलीमा परेको छ। कोरोना महामारीले माल वस्तुको आयात निर्यातको कारोबार प्रभावित हुँदा बिरगञ्ज भन्सार कार्यालयको राजस्व असुलीमा पनि असर परेको हो। वैशाख महिनामा बिरगञ्ज भन्सारले लक्ष्यभन्दा 2.60 अर्ब कम राजस्व सङ्कलन गरेको छ। भन्सार विभागले बिरगञ्ज भन्सारलाई वैशाख महिनामा 19.44 करोड 58 लाख रुपियाँ राजस्व सङ्कलनको लक्ष्य दिएको थियो। तर वैशाखमा बिरगञ्ज भन्सार कार्यालयले लक्ष्यको 86.63% मात्र राजस्व सङ्कलन गर्न सकेको छ। वैशाखमा बिरगञ्ज भन्सार लक्ष्यभन्दा 13.37% कम अर्थात् 16.84 करोड 57 लाख 82 हजार रुपियाँ मात्र राजस्व सङ्कलन गरेको बिरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सारकृत हरिहर पौडेलले जानकारी दिनुभयो। अहिले विश्वभरि कोरोना संक्रमणको महामारी फैलिएका कारण भारत तथा तेस्रो मुलुकबाट माल वस्तुको आयात सहज नहुँदा त्यसको प्रत्यक्ष असर भन्सार राजस्व असुलीमा पनि परेको पौडेलले बताउनुभयो। नेपालमा संक्रमणको दोस्रो लहर सुरु भए यता मुख्यत बढी राजस्व हुने उठ्ने इन्धन र नयाँ सवारी साधनको आयात नै ह्वात्तै घटेका कारणले त्यसको सिधा असर राजस्व असुलीमा परेको उहाँले बताउनुभयो। यसका साथै अधिकांश उद्योग कल कारखाना बन्द रहेका कारण औद्योगिक कच्चा पदार्थको आयात पनि घटेको पौडेलले बताउनुभयो। महामारी छिट्टै नियन्त्रणमा आउने र निषेधाज्ञा पनि छिट्टै हट्ने सम्भावना तत्काल नदेखिएकोले जेठ पछिका महिनामा राजस्व असुली अझ कम हुने आकलन उहाँको छ। गत 2022 चैतमा भने वीरगंज भन्सार कार्यालयले लक्ष्यको 131% राजस्व संकलन गरेको थियो। भन्सार विभागले चैतमा 15,17,67,00,000 लक्ष्य दिएको थियो। चैतमा वीरगंज भन्सारले लक्ष्यभन्दा झन्डै 4.5 अर्ब बढी अर्थात 19,87,91,00,000 रुपियाँ राजस्व संकलन गरेको थियो।
यसैबीच कोरोनाको दोस्रो लहर सुरु भए ता वीरगंज भन्सार कार्यालयमा कार्यरत 19 जना कर्मचारी पनि संक्रमित भएका छन्। कोरोनाको दोस्रो लहर सुरु भए ता वीरगंज भन्सारका 19 जना कर्मचारी संक्रमित भएको र तीमध्ये 1 जनाको मृत्यु समेत भएको पौडेलले बताउनुभयो। संक्रमण पुष्टि भएका 19 मध्ये 1 जना कम्प्युटर अधिकृतको मृत्यु भएको, 9 जना संक्रमण मुक्त भएर काममा फर्किसकिएको र बाँकी 9 जना कर्मचारी अझै होम आइसोलेसनमा रहेको पौडेलले बताउनुभयो। होम आइसोलेसनमा रहेका सबै 9 जनाको स्वास्थ्य अवस्था सामान्य रहेको पौडेलले बताउनुभयो।
कोभिडको महामारीमा सरकारले तोकेको भन्दा बढी भाडा असुल्ने 2 एम्बुलेन्स सहित 2 चालकलाई प्रहरीले वीरगंजबाट पक्राउ गरेको छ। प्रहरीले वीरगंजको नेसनल मेडिकल कलेज छेउबाट NA2C3256 र NA3C8199 नम्बरको 2 एम्बुलेन्स र एम्बुलेन्सका चालकद्वय पर्साको बहुदरामय नगरपालिका 9 विश्रामपुरका 35 वर्षीय कमरुद्दिन रायभर र विन्ध्यवासिनी गाउँपालिका वडा नम्बर 1 22 वर्षीय बिरबल मुखियालाई पक्राउ गरेको हो। कोभिड-19 संक्रमणको विषम परिस्थितिको अनुचित फाइदा उठाउने मनसायले कोरोनाका संक्रमित र संक्रमणले मृत्यु संक्रमणले मृत्यु भएका मृतकका आफन्तसँग एम्बुलेन्स चालकहरूले मनमानी भाडा असुल गरिरहेको गुनासो जिल्ला प्रहरी कार्यालयमा परेको थियो। त्यही गुनासोको आधारमा खटिएको प्रहरी टोलीले ती एम्बुलेन्स चालकले बढी भाडा लिएको फेला पारेपछि एम्बुलेन्ससहित 2 पक्राउ गरेको प्रहरी उपरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो। एम्बुलेन्ससहित पक्राउ परेका 2 चालकलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर कालाबजारी कसुरमा मुद्दा दर्ता गरी कार्यवाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक पाण्डेले बताउनुभयो। यसका साथै प्रहरीले पर्सा जिल्लाभित्र कुनै पनि व्यवसाय वा सेवा प्रदायकले सेवाग्राहीलाई कुनै सामान वा सेवा प्रदान गरे बापत तोकिएको दरभन्दा बढी मूल्य लिएमा जिल्ला प्रहरी कार्यालय पर्सामा तत्काल सूचना दिए कालाबजारी नियन्त्रण गर्ने कार्यमा सहयोग गर्न समेत सबैमा अनुरोध गरेको छ।
9 वर्षीय बालिकालाई बलात्कारको असफल प्रयास गरेको आरोपमा पर्सा प्रहरीले 1 युवकलाई हिजो पक्राउ गरेको छ। प्रहरीले वीरगंज महानगरपालिका वडा नम्बर 20 सहरपतगंजका 22 वर्षीय सरोज चौरसियालाई हिजो उनको घरबाटै पक्राउ गरेको हो। अस्ति चौरसियाले ती बालिकालाई धान दिने प्रलोभन दिएर आफ्नो घरमा लगी बलात्कारको असफल प्रयास गरेको भए पनि बालिकाले प्रतिवाद गरी त्यहाँबाट भागेर घरमा पुगी आफ्ना बुवालाई घटनाबारे बताएकी थिइन्। पीडित बालिकाका बुवाले हिजो प्रहरीकोमा उजुरी दिएपछि प्रहरीले चौरसियालाई हिजो दिउँसो 1 बजे उनकै घरबाट पक्राउ गरेको हो। पक्राउ परेका चौरसियालाई प्रहरीको हिरासतमा राखेर बाल यौन दुर्व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरी न्याय उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिनुभयो।
12 सिमरनगढ 2 वडा नम्बर 2 नैकाटोलामा अस्तिराती द्विपक्षीय झडप हुँदा 2 घाइते भएका छन्। झडपमा एउटा कारमा तोडफोड गरी आगो समेत लगाइएको छ। घाइते हुनेमा सिमरनगढ 1 प्रिन्स राज र सिमरनगढ 7 खजानी निवासी सिमरनगढ नगरपालिकाकै उपमेयर रिमादेवी कुशवाहाका पति जयन्त कुशवाहा रहेका छन्। उनीहरूको स्थानीय क्लिनिकमा उपचार गरिएको छ। राति 10:30 बजे जन्तीमा गइरहेको भारतीय नम्बर प्लेटको कारलाई उपमेयर कुशवाहाका पति जयन्त कुशवाहा सवार रहेको NA1Z1644 नम्बरको गाडीले पछाडिबाट ठक्कर दिएपछि दुवै पक्षबीच झडप भएको थियो। उपमेयरका पति जयन्त कुशवाहाले गाली गलौज गरी लवकुश राजको भारतीय कारलाई तोडफोड गरी खेतमा पल्टाएर आगो समेत लगाइदिएको आरोप छ। हिजो बिहान पनि उपमेयरका पति जयन्त कुशवाहाका मान्छेहरूले आफ्नो घरमा आई बाबु आमालाई कुटपिट गरेको पीडित लवकुश राजको आरोप छ। उपमेयरका पति जयन्त कुशवाहाले भने आफूमाथि निराधार आरोप लगाइएको बताउनुभयो।
ओमानबाट 560 थान अक्सिजन सिलिन्डर नेपाल आइपुगेको छ। नेपाल वायु सेवा निगमको वाइड बडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर नेपाल ल्याएको हो। अक्सिजन सिलिन्डर गैरावासीय नेपाली संघको सहयोग र नेपाली दूतावास ओमानको सहकार्यमा सहयोग स्वरूप प्राप्त भएका हुन्। ओमानबाट फर्किएको जहाज राति 11 बजे चीनको राजधानी बेजिङ गएको छ। 400 थान अक्सिजन कन्सन्ट्रेटर, 400 थान सिलिन्डर र अन्य चिकित्सा सामग्री लिन बेजिङ गएको हो।
नारायणी समाचारमा अब अन्तर्राष्ट्रिय प्रसङ्ग। इजरायलले गरेको मिसाइल हमलामा परि गाजामा रहेको एक भवन ध्वस्त भएको छ। यस आक्रमणमा समाचार एजेन्सी एसोसिएट प्रेस तथा कतारी समाचार संस्था अल जजिराको कार्यालय पनि ध्वस्त भएको समाचार एजेन्सी रोइटर्सले जनाएको छ। रोइटर्सका अनुसार इजरायलको तर्फबाट भवनको सञ्चालकलाई भवन पुरै खाली गर्न सूचना दिइएको थियो।
नारायणी समाचारमा अब खेलकुद प्रसङ्ग। नेपाल सुपर लिग NSL फुटबलका लागि काठमाडौँ रेजर्सले जितेको छ। दशरथ रङ्गशालामा भएको खेलमा धनगढी एफसीलाई 1-0 गोलले हराउँदै काठमाडौँले उपाधि जितेको हो। हिजोको जितसँगै काठमाडौँले प्रतियोगितामा धनगढीसँग दुई पटक हारेको बदला पनि लिएको छ। हिजोको खेललाई राष्ट्रिय टोलीका दुई उत्कृष्ट गोलकिपर किरण चेम्जोङ र विकेश कुथु बीचको प्रतिस्पर्धाका रूपमा पनि लिएको थियो।
यो प्रसङ्गसँगै नारायणी समाचार सकिन लागेको छ। अन्त्यमा प्रमुख खबरका शीर्षकहरू पुनः एकपटक।
सामाजिक सञ्जाल र मिडियामा तनाव कम गर्ने खालका सकारात्मक खबर प्रवाह गर्न सुझाव।
निषेधाज्ञामा निशुल्क भोजन गराउने संघ संस्थालाई वीरगञ्ज महानगरपालिकाद्वारा खाद्यान्न प्रदान।
वीरगञ्जको बाइपासमा रहेका बढी बनाउने कारखानालाई सिलिन्डर फिर्ता गर्न आग्रह।
र वीरगञ्ज भन्सारमा पनि कोरोनाको असर, वैशाखमा लक्ष्य भन्दा 2.5 अर्ब र कम राजस्व संकलन।
बिहान 5:30 बजेको नारायणी समाचार सकियो। प्राविधिकका मित्र आनन्दलाई धन्यवाद सहित सहकर्मी निरज बिडाकोटे मगर र म माधुरी महतो बिदा हुन्छु। अहिले बिहान 6 बजे सिएनबाट प्रसारण हुने साँझ खबर सुन्न सक्नुहुनेछ। सुन्दै रहनुहोस् नारायणी एफएम 103.8 MHz। नमस्कार।
अहिले बिहानको ठीक 6 बज्यो।
This time check is brought to you by Amul Gold.
कोरोना संक्रमण दरमा कमी तर मृत्यु दर बढ्दै गाजा स्थित संसार गृहमा इजरायलको आक्रमणपछि अमेरिकाको चेतावनी। मंगल ग्रहमा चीनको पहिलो यान अवतरण।
र नेपाल सुपर लिग फुटबलको उपाधि काठमाडौँलाई एफए कपको उपाधि लेस्टर सिटीले जित्यो।
सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं